الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له. وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. صدق الله العظيم. میرے قابل احترام بزرگوں، حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمت اللہ علیہ کی وصیتوں کا بیان چل رہا ہے. چند وصیتیں آپ کے سامنے بیان ہو چکی ہیں، بہت سی باقی ہیں، ان میں سے چند ایک کا انشاءاللہ تعالی آج بیان ہوگا. حضرت کی ان وصیتوں میں سے ایک وصیت یہ ہے کہ نماز با جماعت وقت پر پڑھے، یعنی ہر مسلمان مرد کو چاہیے کہ وہ پانچوں نمازیں باجماعت اپنے وقت کے اندر ادا کرنے کا اہتمام کرے. خاص طور پر جو شخص اپنے ظاہر و باطن کی اصلاح اور درستی میں مشغول ہے، اور جو شخص یہ چاہتا ہے کہ اس کے باطن کا تزکیہ ہو، اس کے اخلاق و اعمال سدھر جائیں، اس کا باطن اچھے اخلاق سے آراستہ ہو اور اس کے رذائل دور ہوں، اس کی زندگی شریعت کے مطابق درست ہو، تو اس کے لیے یہ بھی ضروری ہے کہ نماز با جماعت کا پابند ہو، اور بہتر یہ ہے کہ تکبیر اولیٰ کا پابند ہو. کیونکہ یہ تو اہم ترین فریضہ ہے، پانچ نمازیں اپنے وقت پر پڑھنا فرض ہیں اور جماعت سے پڑھنا واجب، یہ سنت موقعہ ہے، اور تکبیر اولیٰ سے پڑھنا مستحب ہے جس کا بڑا ثواب. صحابہ تابعین تبع تابعین ائمہ مجتہدین سلف صالحین اس پر پابندی کے ساتھ عمل کرنے والے ہیں، وہی ہمارے رہبر رہنما اور پیشوا حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ کے ایک جلیل و قدر خلیفہ حضرت مولانا رشید احمد گنگوہی رحمتہ اللہ علیہ. حضرت گنگوہی رحمتہ اللہ علیہ کے بارے میں لکھا ہے کہ آپ نماز باجماعت کی ایک گھنٹہ پہلے تیاری شروع کرتے ہیں، یعنی وقت نماز سے ایک گھنٹہ پہلے اس کی تیاری شروع کرتے تھے. استنجا کی ضرورت ہو تو استنجا کر لیا، اس کے بعد پھر وضو اور اس سے فارغ ہو کر کے جماعت سے پہلے پھر سنتیں اور نفلیں وغیرہ ایک گھنٹہ پہلے بارہ روح اہتمام کرتے. ان کا یہ واقعہ معروف ہے. اس واقعے سے پہلے تھوڑا سا یہ سمجھ لیں کہ حضرت گنگوہی رحمۃ اللہ علیہ گنگوہ میں رہتے تھے، دیوبند میں نہیں رہتے. گنگوہ دیوبند کے قریب ہی ہے، 13-14 میل کے فاصلے پہ، لیکن یہ الگ بستی ہے، دیوبند الگ بستی ہے. اور حضرت گنگوہی رحمۃ اللہ نے گنگوہ کے اندر دورہ حدیث پڑھایا تھا اور دارالعلوم دیوبند میں بھی دورہ حدیث ہوتا تھا. حضرت مولانا محمد یعقوب صاحب رحمۃ اللہ نے اور دوسرے اکابر دورہ حدیث پڑھایا کرتے تھے. حضرت تھانی رحمۃ اللہ علیہ نے فرمایا ہے کہ جب ہمارے دورہ کا سال آیا تو بہت سے ساتھی حضرت گنگوہی رحمۃ اللہ علیہ کی جلالت شان کی وجہ سے دورہ پڑھنے کے لیے وہاں چلے گئے، لیکن مجھے حضرت مولانا محمد یعقوب صاحب رحمۃ اللہ علیہ سے بڑی محبت تھی تو مجھے حیا آئی کہ میں انہیں چھوڑ کے چلا جاؤں. اس لیے میں نے دیوبند چھوڑ کر حضرت گنگوہی رحمۃ اللہ علیہ خدمت میں جانا گوارا نہ کیا اپنے استاد کی وجہ سے، کیونکہ حضرت تھانی رحمۃ اللہ علیہ کے استاد حضرت مولانا محمد یعقوب صاحب رحمۃ اللہ علیہ بہت ہی محبوب استاد تھے اور ان سے بہت سیلیاب ہوئے حضرت تھانی رحمۃ اللہ. البتہ حضرت گنگوہی رحمۃ اللہ علیہ دارالعلوم دیوبند کے سرپرست تھے، کبھی کبھی دارالعلوم دیوبند تشریف لایا کرتے، خاص طور سے جب دارالعلوم دیوبند میں سالانہ جلسہ ہوتا جس میں دور عزیز کے طلبہ کو دستار دی جاتی تھی، اس موقع پر حضرت گنگوہی رحمۃ اللہ نے تشریف لایا کرتے. تو اسی طرح ایک مرتبہ دیوبند کے اندر، دارالعلوم دیوبند کے اندر سالانہ جلسہ تھا، اس میں شرکت کے لیے حضرت گنگوہی رحمۃ اللہ علیہ تشریف لائے. ان کبھی کبھی تشریف لاتے تھے، اس لیے جب آتے تھے تو اساتذہ بھی طلب ابھی حضرت سے بہت ہی والہانہ طور پر ملتے تھے اور بہت ہی پر مسرت استقبال کر بڑی عقیدت و محبت سے پیش آتے. تو اس ایک موقع پر جب تشریف لائے تو ایسے وقت پہنچے جب جماعت کھڑی ہونے والی، آپ مسجد میں تشریف لے گئے. حضرت مولانا محمد یعقوب صاحب رحمۃ اللہ علیہ اس زمانے میں دارالعلوم کی مسجد کے اندر امام تھے، تو حضرت گنگوہی رحمۃ اللہ علیہ جیسے ہی مسجد میں داخل ہوئے طلبا نے آپ کو دیکھا تو وہ سب حضرت کی طرف متوجہ ہو گئے، حضرت سے مصاحبہ کرنے لگے. ادھر جماعت کا وقت ہوا، حضرت مولانا یعقوب صاحب رحمۃ اللہ علیہ فوراً مصلی پہ گئے اور نیت باندھ دی، جماعت شروع ہو گئی. حضرت گنگوہی رحمۃ اللہ علیہ مسافر میں مشغول ہیں، وہ جلدی جلدی مسافہ نمٹا رہے ہیں، لیکن ظاہر نمٹاتے نمٹاتے بارہ سورہ فاتحہ آدھے سے زیادہ ہو گئی. جس وقت گنگوہی رحمۃ اللہ علیہ مسجد میں تشریف لائے تھے اور طلبہ آپ کی طرف متوجہ ہوئے تو بڑی خندہ پیشانی کے ساتھ اور بڑی مسلط اور محبت کے ساتھ شفقت کے ساتھ حضرت ہر ایک سے مل رہے تھے، और ठीक ठाक मालूम हो रहे थे। इसके बाद हजरत भी जमात में शामिल हो गए, तलबा भी शामिल हो गए, मशहूर हो गए। नमाज से जब फारिग हो गए तो सब लोग फारिग हो गए, चले गंगोई रहमतुल्लाह अलैह बैठे हैं और सर झुकाए हुए हैं और ऐसा मालूम होता है बहुत ही गमगीन है, बहुत ही अफसरदा है, क्योंकि हजरत का रोब भी बहुत है, इसलिए किसी की हिम्मत भी नहीं हुई हजरत से पूछने की, हजरत क्या बात है, आप ऐसे क्यों अफसरदा हैं, क्या बात है। तो काफी देर हो गई और हजरत बैठे हैं और गर्दन झुकाए बैठे हैं, तो किसी खादिम ने हिम्मत करके पूछा, हजरत क्या बात है, नमाज से पहले तो तबीयत आपकी बिल्कुल ठीक ठाक थी, बड़े हशार बशाश थे, कोई तकलीफ महसूस नहीं होती थी, अब क्या हो गया, कोई तकलीफ हो तो डॉक्टरों को बता दें, किस वजह से आप इस कदर गमगीन और अफसरदा हैं। तो एक सर्द आग खींच कर फरमाया कि भाई आज मेरी 22 साल के बाद तकबीर उलफ हो तो इसका गम हो रहा है, क्योंकि जब दाखिल हुए तलबा ने घेर लिया हजरत को और मुसाफा करने में मशहूर हो गए, इसकी वजह से हजरत जमात में उस वक्त पहुंचे जब सूरह फातिहा आधी हो गई या उससे ज्यादा हो गई, तो एक कौल के मुताबिक तकबीर उलफोत हो गई, उसका इतना वक्त अगर होने चाहिए। जो नमाज की तैयारी के लिए एक घंटा पहले, जो नमाज बाजमात के लिए एक घंटे पहले तैयारी करते हों और हमेशा नमाज बाजमात अदा करने का एहतमाम करते हों और फिर 20-22 साल गुजर जाए फिर फौत हो तो फिर तो सदमा होना बजाय, और उन्हें तो इंशाल्लाह इस सदमे की वजह से भी अजर मिल गया होगा, क्योंकि अल्लाह पाक अपने बंदों का बहुत ख्याल करने वाले हैं। लेकिन इसमें हमारे लिए कितना बड़ा सबक है, ये हमारे बुजुर्ग हैं जिनकी तरफ हम अपनी निस्बत को अपने लिए बायस इज्जत समझते हैं, उनकी शान तो ये है कि तकबीर उला तक के इतने पाबंद हैं। इसलिए नमाज बाद नमाज का हमें बहुत ज्यादा इस्तेमाल करना चाहिए, अल्लाह वालों से ताल्लुक भी हो, उनसे इसलाह ताल्लुक भी हो, और फिर आदमी जमात का पाबंद ना हो तो फिर क्या इसलाह ताल्लुक है भाई, फिर क्या इसलाह ताल्लुक। ये तो नमाज बाजमात तो ऐसी चीज है कि किसी के साथ इसलाह ताल्लुक हो या ना हो, ये तो हर मुसलमान मर्द के जिम्मे है कि वो जमात से नमाज बाजमात का एहतमाम करे। लेकिन हम अपने माहौल माशरे में देखते हैं कि जितने नमाज बाजमात अदा करने वाले हैं उनकी तादाद बगैर जमात के पढ़ने वालों के मुकाबले बहुत कम, मामूली मामूली आधार में भी जमात को तरफ कर देने का आम मामूल है। मुलाजिमीन को देखो तो मुलाजिमत की वजह करके जमात के गुनाह में मुबतला है, और उनसे बात करो तो कहेंगे जी ड्यूटी भी तो जरूरी है, ये उनका जवाब होता है। ड्यूटी इतनी जरूरी नहीं है कि जमात भी छोड़ दो, ड्यूटी जरूरी है लेकिन नमाज के वक्त नमाज ज्यादा जरूरी है। लाजमत की वजह से जैसे नमाज कदा करना जायज नहीं है, ऐसे ही जमात तरह करना भी जायज है। जो ताजिर दुकानदार है वो अपनी दुकान की वजह से जमात छोड़ देते हैं, इल्ला माशाल्लाह। हमारे हजरत रहमतुल्लाह अलैह हजरत शेख हद्दाद रहमतुल्लाह अलैह का वाक्य सुनाया करते, एक वाक्य तो हजरत सुनाया करते थे, एक हजरत अली रहमतुल्लाह अलैह के मवाइज में हजरत रहमतुल्लाह ने यह सुनाया करते थे कि भाई हजरत अब्दुल्लाह हजरत शेख हद्दाद रहमतुल्लाह अलैह बुजुर्ग थे, लोहार थे, हद्दाद कहते हैं लोहार, ان کی دکان حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ کے مکان کے سامنے تھی. اس صبح شام تک اپنے دکان میں لوہا گرم کر کے اور اس کے کل پرزے بنا کر کے چھری کانٹے بنا کر کے بیچا کرتے تھے, اپنے گزارا کرتے تھے. اور ان کے سامنے حضرت عبداللہ بن مبارک رحمۃ اللہ علیہ تو بڑے جیل و قدر محدث امام اور فقیہ ہیں اور اعلیٰ درجے کے ولی اللہ. دن بھر تو قال اللہ قال رسول میں گزارتے اور حضرت فرماتے کہ رات کو اپنی چھت پر مسلح پر اس طرح کھڑے ہوتے جیسے ایک لکڑی کھڑی ہوئی. طویل قیام فرماتے اور اس میں بالکل جامد اور ساکت رہتے, ہلتے جلتے نہیں تھے. اس طرح خشوع و خضوع کے ساتھ رات کو مسلح پر اللہ تعالیٰ کے سامنے نماز پڑھتے اور عبادت کرتے. رات عبادت میں گزرتی, دن قرآن حدیث کے پڑھنے پڑھانے میں گزارتے. اب شیخ حداد رحمۃ اللہ علیہ ان کے یہ حالات دیکھتے اور حسرت کرتے کہ ہائے عبادت تو ان کی ہے, زندگی تو ان کی ہے, میں کیا ہوں کہ صبح شام تک میں یہ کام کرتا ہوں اور کام کرنے کے بعد دو چار پیسے مجھے اس وجہ سے ملتے ہیں تو گھر کا گزارا اور بچوں کا نام نفقہ ادا کرتا ہوں, اور اگر یہ نہ کروں تو میری پکڑ ہو, اور کرتا ہوں تو شام کو جا کر تھک جاتا ہوں تو جا کر سو جاتا ہوں. تو رات سونے میں گزرتی ہے, دن بچوں کے لیے حلال کمانے میں گزرتی. اب یہ کیا زندگی ہے, زندگی تو ان کی ہے, یہ حسرت ہوتی ہے ان کو. پھر حضرت اللہ علیہ مبارک رحمۃ اللہ علیہ کا بھی وصال ہو گیا اور شیخ حداد رحمۃ اللہ علیہ کا بھی وصال ہو گیا. کسی نے خواب میں حضرت اللہ علیہ مبارک رحمۃ اللہ علیہ کو دیکھا, پھر شاگرد نے دیکھا, دیکھا کہ بڑے اونچے مقام پر فائز, آخرت کے درجات عالیہ, اللہ پاک نصیب فرمائے, کیا کیا نعمتیں اللہ تعالیٰ نے عطا فرمائی. تو ملے حضرت خیریت سے کہا ہو اللہ کا شکر اس کے ساتھ کہ اللہ پاک نے جو خدمت دنیا میں خدمت کی توفیق دی تھی وہ قبول فرمائی, اور جو کچھ بھی ہے یہ سب ان کا کرم ہے. لیکن ایک بات فرمائے, لیکن بھائی وہ ہمارے گھر کے سامنے جو شیخ حداد کی دکان تھی وہ تو ہم سے بھی آگے بڑھ گئے, تو ہم سے بھی آگے بڑھ گئے. ان کو جو مرتبہ ملا وہ کچھ اور ہی ملا. حضرت وہ کیسے, ہمیں وہ صبح شام تک ہمیں دیکھتے تھے, ہم صبح دن کو اللہ خال رسول میں گزارتے تھے, رات کو اللہ کی یادیں بسر کرتے تھے, وہ دیکھ کر حسرت کرتے تھے. اس حسرت پر اللہ تعالیٰ نے ان کو ہم سے زیادہ عطا فرمایا. ہمارا مت یہ ہے حسرت نایاب. ایسی حسرت بھی کم لوگوں کو ہوتی, حسرت نایاب ہے یہ. اس کہ موت حقیقت اللہ پاک ہے, وہ حسرت پر بھی وہ عطا فرما سکتے ہیں اور اس سے زیادہ عطا فرما سکتے ہیں جو کسی کو کسی کے عمل پر عطا فرما. اگر کوئی واقعی حکم شرع کے مطابق کسی کام میں مشغول ہو اور وہ بیچارہ اپنی ہمت کے مطابق تو کوشش کرتا ہوں, اس سے زیادہ نہ کرتا ہوں لیکن دیکھ دیکھ کر دوسروں کی حضرت کرتا ہوں جو اس سے آگے بڑھے ہوئے ہوں علم و عمل کے اندر, تو انشاءاللہ اس حضرت پر اس کو بھی اجر ملے گا. اور ایک واقعہ ہر شیخ حداد کا تھانے عبد اللہ علیہ نے اپنے مواعظ میں بیان فرمایا, وہ یہ خالی حسرت ہی حسرت نہیں کرتے تھے, کچھ کرتے بھی تھے. سننا تو اس سے آسان پر کیا ہوگا بھائی, بیٹھے رہو نہ نماز پڑھو نہ روزہ رکھو, حسرت کرو. جتنا اختیار میں تھا اتنا کرتے تھے, اور جو اختیار میں نہ تھا اس کی حسرت کرتے تھے. تو اس پر اللہ پاک نے نوازا. تو ان کا کام یہ تھا کہ وہ دکان پر بیٹھے رہتے تھے, और भट्टी में लोहा गर्म करते रहते थे, जंबूर से पकड़कर, गिलास से पकड़ करके आयरन पे रख के हथौड़े से उसको पीटते थे और कूटते थे और मोड़ तोड़ करके फल पुर्जे वगैरह बनाया करते थे। थाने लिखा है कि उनका ये मामूल था कि अगर उन्होंने लोहा निकाल करके आयरन पे रखा हुआ है जो मिसल अंगारे के लाल है, और हथौड़ा उठाया उसको पीटने के लिए, और हथौड़ा भी कान तक क्यों उठाया है कि अजान की आवाज कान में आ जाती है, तो फौरन हथौड़ा पीछे छोड़ दिया करते, एक चोट भी उसके इस्तेमाल नहीं करते। हालांकि चोट इस्तेमाल करने में देर क्या लगती, मारना ही तो है, खाती पीछे भी गिरेगा इधर भी गिरेगा, लेकिन अजान होते ही इस तरह काम छोड़ देते थे अपना कि बस वो हथौड़ा पीछे के पीछे छोड़ देते थे, उसको खींच कर लोहे को मारते भी नहीं, तो बस अब अल्लाह का हुक्म आ गया। अब हयाल सलाह हयाल सलाह हयाल सलाह हयाल सलाह हयाल फलाह हयाल फलाह, जब अल्लाह पाक कह रहे हैं कि फलाह की तरफ आ जाओ फलाह की तरफ आ जाओ, तो बस अब फलाह दुकान में नहीं है, अब नमाज। और ये सुनना भी दरअसल सरकार दो आलम जनाबे रसूलुल्लाह हबीब आयशा सिद्दीक रज़ियल्लाहु ताला अन्हा से साहबा ने पूछा कि हुज़ूर घर में किस तरह रहते हैं, बाहर की जिंदगी तो हमें मालूम है लेकिन अंदर की जिंदगी हुज़ूर किस तरह गुजारते हैं। अगर फरमाए ऐसी गुजारते जैसे तो अपने घरों में गुजारते हो, जैसे कल्लू के साथ जिस तरह तुम घर में रहते हो, हुज़ूर भी घर में रहते हैं, अपने जाती काम भी खुद कर लिया करते थे और घर वालों कामों में भी हाथ बटा दिया करते। लेकिन जब आजान होती तो हमें छोड़कर इस तरह चले जाते, वो हमें पहचानते भी नहीं, इस तरह उठ जाते थे वो हमारे से कोई ताल्लुक ही नहीं। तो ये दरअसल सुन्नत सरकार दो आलम जनाबे रसूलुल्लाह, हमारी दुकान तो हमें छोड़ती नहीं दुकान, और इन हजरात की नहीं, मैं घर छोड़ देता ना दुकान छोड़ती, घर दुकान रोकती नहीं थी, छोड़ती नहीं रोकती नहीं थी, फौरन चले जाते। असल सुन्नत सरकार दो आलम जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की यही है। शेख हद्दाद भी इसी पर अमल पैरा था, लेकिन हमारी दुकान, हमारा कारखाना, हमारी फैक्ट्री, हमारी मिल हमें रोक लेते, ये हमारी कोताही है, हमारी कोताही है, हमारी गफलत। कुरान और हदीस का तकाजा हमसे यही है, हर मुसलमान मर्द को चाहिए कि वो नमाज बाजमात का पाबंद हो, इस मामले में सऊदी अरब के बाद मुसलमानों का बड़ा अमल अच्छा है, खासतौर से मक्का और मदीना मुनव्वरा में देखने में आता है कि अजान होती बाजार बंद हो जाते, दुकानदारों से कह रहे हैं, दुकानदार ग्राहकों से कह देते हैं कि सलाह सलाह ये बाद सलाह बाद सलाह, क्योंकि अब खरीदारी नमाज के बाद होगी, अब अजान होगी और नमाज के बाद, और नमाज बाद नमाज का उनके यहाँ बहुत ज्यादा इस्तेमाल, सफर में भी होंगे, जंगल में भी होंगे, रेगिस्तान में भी होंगे, दो आदमी भी होंगे जमात से नमाज पढ़े, हमारे यहाँ इतना इस्तेमाल। कुरान करीम में हदीस में नमाज बाद जमात की बड़ी ताकीद है, लिहाजा हम अगर अपनी इस्लाह चाहते हैं तो उसका तकाजा ये है कि भाई सबसे पहले तो हम नमाज बाद जमात के पाबंद हैं, जहाँ उधर शरीयत हो तो शरीयत ने खुद ही रुख्सत दे दी है, वहां पर उस रुख्सत पे अमल करने में हम अमल कर लेना चाहिए, लेकिन जहां तक हो सके जमात से नमाज पढ़ने का एहतमाम करना। अगर कभी मस्जिद की जमात निकल जाए तो मस्जिद के बाहर या अपनी दुकान में, या अपने कारखाने में, या अपने घर में जमात को लेनी चाहिए। और जमात के लिए इमाम के अलावा सिर्फ एक मुक्तदी काफी है। एक मुक्तदी चाहे कोई औरत हो, जैसे बीवी या बेटी या बहन या माँ वगैरह, और चाहे कोई मर्द हो, और चाहे कोई बच्चा ही क्यों ना हो, वो सभी आखिर चाहे बालिग भी ना हो, मर्द हो या बच्चा हो तो उसको अपने दाएं तरफ खड़ा कर ले जरा सा पीछे, औरत हो तो उसको बिल्कुल पीछे खड़ा कर। और नीज औरत की इमामत करे तो उसकी इमामत की नियत भी करे, क्योंकि ये जरूरी है। मर्द या बच्चे की नियत तो जरूरी नहीं है, बेहतर है, लेकिन अगर औरत पे इमाम बन रहा है तो उसमें औरतों की इमामत की नियत भी जरूरी है। तो इस तरह अगर एक मुक्तदी भी हो जाए और वो दोनों मिलकर के नमाज का जमात अदा कर लें तो जमात का सवाब मिल जाएगा और जमात का वाजिब अदा हो जाए। तो कितनी आसानी है हमारे दीन में, कितनी आसानी। ये सहूलत किसी को याद हो, मालूम हो, तो उसकी जमात नहीं निकल सकती इल्ला माशाल्लाह, लेकिन फिक्र की जरूरत है बस। ऐसे शहर जाना है, शहर से आना है, मजलों की इसके अंदर जमात निकल जाती। हमारे हजरत रहमत लाने का मामूल था, दो मामूल हजरत के मालूम है। एक मामूल तो हजरत के खादिम थे, ड्राइवर भाई इरफान मरहूम, उन्होंने बताया, एक मैंने खुद देखा अलहमदुल्ला। भाई इरफान ने ये बताया कि हजरत का ये मामूल था कि जब हजरत अंदर अपने कमरे में लिखने पढ़ने के काम में मशगूल होते थे तो जो ही आजान की आवाज आती कलम रखते थे कि बस भैया बात, यानी अजान हो गई, काम दीन के कर रहे हैं, लेकिन अजान होकर वो भी वो कलम वहीं रख दिया करते, क्योंकि हजरत काम ही लिखने पढ़ने का था, सुबह देने देने काम। अजान होती तो हजरत कलम रख दिया, काम छोड़ दिया करते, बस भी बात नमाज के बाद। नासिर ने ये देखा कि हजरत के साथ कभी कभी शहर जाना होता था, हजरत देखते रहते थे कि भाई कितना टाइम रह गया जमात में और किस मस्जिद में नमाज मिलेगी। तो रास्ते में हजरत जिसका ख्याल रखते थे कि भाई कितना वक्त रह गया जमात में और जमात कहाँ मिलेगी, तो जहां जमात मिलती गाड़ी वहीं रुकवा दे। मुझे अच्छी तरह याद है कि कालापुर के पास एक मस्जिद थी, अब तो बहुत बड़ी बन गई है माशाल्लाह, पहले छोटी थी, उस जमाने में अहले बिदअत के कब्जे में थी। जमात का वो तो वहीं आया, हजरत वहीं गाड़ी रुकवाई और बिदअत इमाम के पीछे ही हजरत ने जमात से नमाज पढ़ी, लेकिन जमात से नमाज पढ़ी। अहले बिदअत के पीछे अगर नमाज मकरूह है, मगर हमारे काबिल फतवा ये है कि जमात छोड़ने से उनके पीछे पढ़ना औला है। तो शहर जाते हुए भी इसका ख्याल रखते थे कि कहाँ जमात मिलेगी, इतना हजरत जमात का एहतमाम करते। और एक बात जब ऐसा भी हुआ, मैं हजरत के साथ गया तो दावे साथ जो हजरत का कुतुबखाना था, हजरत के बड़े साथ जाते का भाई रजी मरहूम रहमतुल्लाह अलैह का, अगर उनके जो दुकान के अंदर स्टोर था वहां भी हजरत के साथ जमात शरीक होने का मौका मिला। देखो फिक्र थी हजरत कि जमात निकलनी नहीं चाहिए, तो जहां भी मौका मिला वहीं पर जमात से नमाज पढ़ ली। तो हम भी हजरत हाजी साहब रहमतुल्लाह अलैह की इस वसीयत को कबूल कर लें, उनकी वसीयत है, उनकी वसीयत ऐन कुरान और हदीस के मुताबिक है। कुरान करीम में 30-32 जगह अकीमुस्सलाह का जिक्र है और सल्लुस्सलाह का एक जगह भी जिक्र नहीं है। فرد صلاح کے معنی نماز پڑھو چاہے جیسے ہی پڑھو، جماعت سے پڑھو، بغیر جماعت کے پڑھو، خشوع خضوع سے پڑھو یا بغیر خشوع خضوع کے پڑھو، بھائی اس کا نام صلاح ہے، فرد صلاح ہے نماز پڑھو. لیکن کہیں ایک جگہ جو قرآن شریف میں یہ نہیں، ہر قرآن شریف میں جہاں کہیں بھی نماز کی تاکید ہے وہاں پر اقیم الصلاح اس سے ملتے جلتے کلمات ہیں. اقامت صلاح کا ذکر ہے قرآن شریف میں جہاں بھی، اور اقامت صلاح کا مفہوم یہ ہے کہ نماز کو فرائض و واجبات سنن و مستحبات کے ساتھ با جماعت ادا کرنے کا اہتمام کیا ہے. تو یہی سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کے ارشادات کا خلاصہ ہے، اور یہی ہمارے اکابر کی وصیت ہے. اس لیے ہم اپنی زندگی کا نظام ایسا بنائیں صبح شام تک کی زندگی کو جہاں جہاں بھی ہمیں آنا ہوتا ہے جانا ہوتا ہے اس میں اس بات کا اہتمام کریں کہ ہماری جماعت نہ نکلے. دکان پر ہو تب بھی، چاہے دکان پر تین نمازیں آئیں یا چار نمازیں آئیں، لیکن آئیں با جماعت ماں تک بھی رہے. کارخانے میں ہو یا فیکٹری میں ہو تب بھی یہ سفر و حضر میں ایسا خیال رکھیں تو وہی جماعت سے نماز ہو سکتی. تبلیغ جماعت کا یہ عمل ہم سب کے لیے حجت ہے کہ کتنے لمبے لمبے ان کے سفر ہوتے ہیں لیکن سب نمازیں با جماعت ادا کرتے جاتے ہیں. ہماری کمزوری کا تو یہ عالم ہے کہ سیٹ پر بیٹھے بیٹھے نماز پڑھ لیں گے، نہ قبلے کی طرف منہ، اور معلوم نہیں وضو بھی ہے یا نہیں. میرا سفر ہے بھائی، ارے سفر ہے تو کیا قبلے کی طرف منہ کرنا شرط نہیں ہے، کیا باوضو ہونا شرط نہیں ہے، کھڑا ہونا فرض نہیں ہے، کیا ساری چیزیں ختم ہو گئی؟ شریعت نے روست یہ ہوتے یہ کہا کہ چار فرض کو دو فرض پڑھ لو، بجائے چار فرض والی جماعت کے دو فرض پڑھو. سنتیں بھی پوری ہیں، نفلیں پوری ہیں، مگر اختیار کیا. لیکن فرض میں جو رعایت ہے وہ قصر کے اندر ہے، وہ بھی تین نمازوں میں، فجر کی جیسی حد پہ ثابت اور مغرب کی بھی حد پہ ثابت، ظہر عصر اور عشاء میں بجائے چار کے دو فرض پڑھنے، اور وہ بھی باجماعت پڑھنے. لیکن نہ پڑھنے کے بہانے جناب اس کے اندر سے قیام بھی چھوڑ دیا، رکوع بھی چھوڑ دیا، قبلے کی شرط بھی ختم کر دی کہ بس جیسے چاہے کہ سیٹ پہ بیٹھے بیٹھے پڑھ لو. آ رہے ہیں، جا رہے ہیں، کھا رہے ہیں، پی رہے ہیں، سارے کام کھڑے ہو کر کر رہے ہیں، نماز بیٹھے پڑھ رہے ہیں. وہ کوئی پڑھ کے کھڑے ہو کر قبلے کی طرف منہ کر کے پڑھنے لگے تو اسے روکتے ہیں، بالکل غلط ہے. چاہے ٹرین ہو اور چاہے ہوائی جہاز ہو، نماز کو بھائی اپنے وقت پر جہاں تک ہو سکے کھڑے ہو کر قبلہ رخ ادا کرنی چاہیے، اور جہاں تک ہو سکے با جماعت ادا کرنی چاہیے. وہی بات ہے کہ کوشش کرنے والے کامیاب ہیں. تبلیغ جماعت والوں کا عمل ہمارے سامنے موجود، جو ہوائی جہاز میں بھی سفر کرتے ہیں، ٹرین میں بھی سفر کرتے ہیں، بسوں میں بھی سفر کرتے ہیں، با جماعت نماز پڑھتے ہوئے جاتے ہیں، پڑھتے ہوئے جاتے ہیں. جو وہ پڑھ سکتے ہیں ہم بھی نہیں پڑھ سکتے نہیں. ہلو، ہمارا ہم ہی کم ہمت ہے، ہم لوگوں نے ہمت چھوڑ رکھی. تو خیر بھائی، یہ نماز با جماعت کا ہمیں اہتمام کرنا چاہیے. میرے دادا حضرت مولانا عبدالعزیز صاحب رحمۃ اللہ علیہ کا عمل بھی یاد آیا، ان کا عمل بھی ناچیز نے ہمیشہ یہ دیکھا کہ جو ہی اذان ہوئی اور دکان کو تالا لگایا سیدھے مسجد. ساری زندگی تجارت کی، انہوں نے سوداگر تھے وہ، لیکن نماز با جماعت کے پابند، بلکہ خود مسجد میں امام تھے اور فی سبیل اللہ امامت کرتے تھے، دیواڑی کے اندر بھی امامت کرتے تھے فی سبیل اللہ گھر سے، وہاں بھی دکان تھی، لیکن اذان ہوتی دکان بند سیدھے مسجد، اور نماز پڑھاتی فوراً واپس دکان پہ بیٹھ جاتی ہے. میں نے حیدرآباد میں ان کا یہ عمل دیکھا، وہاں بھی ان کی دکان تھی، اب بھی ہے وہ. اذان ہوئی فوراً دکان بند کے سیدھے مسجد میں، اور وہاں پر سے نماز سے فارغ ہوئے سیدھے دکان پہ. یعنی کچھ ذرہ برابر بھی ان کے ذہن میں کوئی تکلف نہیں ہوتا تھا کہ بھائی دکان کیا ہوگا، اس کا دکان بند کرنے کی کیا ضرورت ہے، کچھ نہیں.
बस ये मालूम होता है कि अब दुकान कुछ नहीं है, सर में अमल से ये बात आया मालूम होते दुकान कुछ नहीं है, बस अब नमाज है तो कुछ भी। तो हकीकत ये है कि हम चाहे तो न हमें दुकान रोक सकती है, न कारखाना रोक सकता है, न सफर रोक सकता है, न कोई चीज रोक सकती है। हम चाहे तो अल्लाह ताला हमें चाहने वाला बना सकते, नमाज बाद जमात की अहमियत हमारे दिल में उतार सकते और हम नमाज बाद जमात के पाबंदी करने वाले बने। بس اسی پہ اکتفا کرتے ہیں باقی انشاءاللہ اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے۔ اللهم لك الحمد لا نفس سنان عليك انت كما سنان، اللهم لك الحمد لا نفس سنان عليك انت كما سنان، اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم. ربنا ظلمنا انفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا، اللهم اغفر لنا وارحمنا وعافنا واعف عنا، اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والعدل، انك على كل شيء قدير، اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك، اللهم اعنا على ذكرك وشكرك وحسن عبادتك، اللهم اعنا بالعلم وزينا بالحلم واكرمنا بالتقوى ودملنا بالعافيه يا ارحم الراحمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والاكرام، هم سب اپنی رضا اور جنت میں سے دور عطا فرما، اپنی ناراضگی دور سے پناہ عطا فرما، یا اللہ ہم سب کو اپنی رضا اور جنت میں سے دور عطا فرما، اپنی ناراضگی دور سے پناہ عطا فرما، یا اللہ ہم سب کو خاتمہ خالص و کامل ایمان عطا فرما، دنیا اور آخرت کی ہر خیر عطا فرما، ہر شر سے پناہ عطا فرما، یا اللہ ہم سب کو ہماری اولاد و نسل کو نماز با جماعت کا اہتمام کرنے کی توفیق عطا فرما، یا اللہ اقامت صلاۃ کی نعمت سے سرفراز فرما، یا اللہ اقامت صلاۃ کی نعمت سے سرفراز فرما، یا اللہ خشوع و خضوع کے ساتھ سنت کے مطابق نماز ادا کرنے کی توفیق عطا فرما، دنیا اور آخرت کی ہر خیر عطا فرما، ہر شر سے پناہ عطا فرما، یا اللہ ہماری ساری نیک مرادیں پوری فرما، ساری بیماریوں کو دور فرما، یا اللہ دنیا میں جتنے مسلمان مرد عورت بچے بوڑھے بیمار سب کو صحت کاملہ عطا فرما، یا اللہ سب کی معذوری مجبوری لاچاری بے کسی کو دور فرما، یا ارحم الراحمین دنیا اور آخرت کی ہر خیر عطا فرما، یا اللہ جو لوگ اپنے بچوں بچوں کے رشتوں میں پریشان ہیں ان کی پریشانی دور فرما، ہر ایک کو اس کی امید سے بڑھ کر بروقت بہتر سے بہتر رشتے عطا فرما، ہر ایک کو اس کی امید سے بڑھ کر بروقت بہتر سے بہتر رشتہ عطا فرما، یا اللہ اپنے کرم اور اپنے فضل سے جو مقروض ہے انہیں قرضوں کے اترنے کا انتظام فرما، جو مقروض ہے انہیں قرضوں کے اترنے کا انتظام فرما، جو بے روزگار ہے ان کو روزگار عطا فرما، یا اللہ جو بے روزگار ہے ان کو روزگار عطا فرما، یا اللہ یا اللہ سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم نے دنیا اور آخرت کی اتنی بھلائیاں مانگی ساری ہم کو عطا فرما، یا اللہ جن جن چیزوں سے پناہ مانگی ان سب سے ہم کو پناہ عطا فرما، صلى الله تعالى على خير خلق سيدنا مولانا محمد وآله وأصحابه أجمعين، آمين.